आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जस्तो छु त्यस्तै नै आएको छु, पापी हुँ, स्वीकार्नुहोस् मलाई, स्वीकार्नुहोस् मलाई। छु सधै तपाईको चरणमा, सागर बीच सधैलाई मा हराइरहे थे, पापको सागर बीच सधैलाई मा हराइरहे थे। प्रभु येशु आउनुभयो बचाउन एक किनारा बनेर, प्रभु येशु आउनुभयो बचाउन एक किनारा बनेर। आउँछु सधै तपाईको चरणमा। मरिनु भो येशु तपाई, निर्दोष श्रापित क्रूसमा, मरिनु भो येशु तपाई, निर्दोष श्रापित क्रूसमा, श्राप मेट्नलाई पापीलाई जीवन दान दिनलाई श्राप मेट्नलाई पापीलाई जीवन दान दिनलाई आउँछु सधैँ तपाईको चरणमा आउँछु सधैँ तपाईको चरणमा जस्तो त्यस्तै नै आएको छु पापी हो स्वीकार्नुहोस् मलाई स्वीकार्नुहोस् मलाई आउँछु सधै तपाईको चरणमा 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 चरणमा
प्रिय श्रोता मित्र प्रभु येशु ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी अनि आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, म आशा गर्दछु कि तपाईँ सबै आनन्द कुशलै हुनुहुन्छ। म पनि प्रभुको अनुग्रहमा आनन्द कुशलै छु। तपाईँहरूका पत्रको लागि धेरै धेरै धन्यवाद र आउने दिनमा पनि यसरी नै पत्रचार गर्न भुल्नुहुने छैन यो हामी आशा गर्दछौ। श्रोता, आजको हाम्रो अध्ययनमा हामी देख्नेछौ हेब्रू 3:12-19 अघिल्लो कार्यक्रममा हामीले हेब्रू 3:7-11 अध्ययन गरिरहेका थियौं। सन्देह गर्ने कुराको जोखिम, आज हामी यही विषयलाई निरन्तर जारी राख्नेछौ। त सबभन्दा पहिले हामी अघिल्लो दिनमा देखेका अध्ययन गरेका शास्त्र खण्डबाट देख्नेछौ, त्यसपछि आजको अध्ययनमा प्रवेश गर्नेछौ, अगाडि बढ्नेछौ। हेब्रू 3:7-11 लेखिएको छ, यसकारण पवित्र आत्मा भन्नुहुन्छ, आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने उजाड स्थानमा परीक्षाको समयमा विद्रोहको दिनमा गरे जस्तो आफ्नो हृदयलाई कठोर नपार, जहाँ तिम्रा पुर्खाहरूले मेरा परीक्षा गरे र 40 वर्षसम्म मेरा कामहरू देखे। यसकारण त्यस पुस्तासँग म क्रोधित भए र भने, तिनीहरूका हृदय सधैँ बरालिन्छन्, तिनीहरूले मेरो मार्ग चिनेका छैनन्, यसैले मैले आफ्नो क्रोधमा यसरी शपथ खाए, मेरो विश्राममा तिनीहरू कहिल्यै पस्ने छैन। हजुर, पहिलो पीढ़ीका इसरायलीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न सकेनन् कारण तिनीहरूको अविश्वास। तिनीहरूले परमेश्वरको सन्देह गरे, शंका गरे। यही कुरालाई उदाहरणको रूपमा लेखकले यहुदी वा हिब्रू विश्वासीहरूलाई लेखिरहेका छन् जो अहिले ख्रिष्टमा आइसकेका छन्, ताकि तिनीहरूले त्यो पाप नहोदोर्याउ। सन्देह गर्ने काम, शंका गर्नेमा जोखिम छ, खतरा छ। निरन्तर हामी अगाडि हेर्नेछौ। 3:12 लेखिएको छ, भाइ हो, होस गर, तिमीहरू मध्ये कसैमा भएको दुष्ट र अविश्वासी हृदयले तिमीहरूलाई जीवित परमेश्वरबाट टाढा नलैजाओस्। तपाईँ सोध्नुहोला के यो विश्वासीहरूको निम्ति सत्य हुन सक्छ? यो निश्चय नै सत्य हुन सक्छ। यो कुराको महसुस गर्न अति नै महत्वपूर्ण छ कि परमेश्वर पापसँग रिसाउनुभयो। तिनीहरूका पाप के थियो? त्यो कुनै हत्या थिएन, त्यो कुनै डकैती चोरी थिएन, त्यो झूठ बोल्ने कुरा थिएन, त त्यो के थियो त? श्रोता, तिनीहरूले परमेश्वरलाई विश्वास गरेन, त्यो नै तिनीहरूको महान पाप थियो। अनि 13 लेखिएको छ, जबसम्म आजको दिन भन्ने कुरा छ, तबसम्म एउटाले अर्कोलाई अर्ती देऊ र पापको छलछामले तिमीहरू कसैको हृदय कठोर नहोस्। श्रोता, यहाँ लेखिएको छ
एक अर्कालाई दिनुहो अर्ति देऊ। हामीले यो गर्नै पर्छ, एक आपसमा अर्ति र उत्साह दिनु पर्दछ। र पापको छलद्वारा तिमीहरू मध्ये कोही कठोर नबनोस्। यद्यपि यो विशेष गरेर वा प्राथमिक रूपमा विश्वासीहरूलाई पापको छलको कारण आफ्ना आशिषहरू नचुकाउन् भन्ने चेतावनी भए तापनि यससँग उदार नपाएका व्यक्तिहरूको निम्ति पनि एकदम सान्दर्भिक छ, लागू छ। हृदयमा अविश्वासले मानिसहरूलाई उद्धारको लुटिरहेको छ। जब कुनै मानिसले मलाई भन्छ कि उसँग बौद्धिक वा मानसिक कठिनाई छ विश्वास गर्नलाई परमेश्वरमा, जुनले गर्दा ख्रीष्टलाई ग्रहण गर्न कामबाट उसलाई बाधा दिइरहेको छ। श्रोता, म भनौं, कुनै मानिसको बौद्धिक वा मानसिक कठिनाईको कारण उसलाई ख्रीष्टको विश्वास वा ग्रहण गर्ने कुराबाट अलग गर्दैन, बाधा दिँदैन। खास समस्या हृदयको समस्या हो। उसको जीवनमा केही त्यस्ता पापहरू रहेको हुन्छ जुनको छोड्न वा त्याग्न ऊ चाहँदैन। जुन क्षण कुनै मानिसको आफ्नो हृदय ती पापहरू त्याग्न तयारी हुन्छ, त्यस क्षणमै मानिसको बौद्धिक वा मानसिक कठिनाई बाधाहरू, आफ्नो ती समस्याहरू आफसे आफ खत्तम हुनेछ। परमेश्वरको आत्माले तपाईँको दिमाग र मनबाट पर्दाको उघार्नुहुन्छ, उठाउनुहुन्छ, र तपाईँ ख्रीष्टमा आउन सक्नुहुन्छ र उद्धार पाउनुहुन्छ। पवित्र आत्मा तपाईँको जीवनमा चाल चल्नुहुन्छ र ख्रीष्टलाई तपाईँको निम्ति वास्तविक बनाउनुहुन्छ, जस्तो कि उहाँले हजारौं हजारौंको जीवनमा आज गरिरहनु भएको छ। अहिले पत्रतिर पछाडि फर्कौं, जहाँ हामीलाई याद दिलाइएको छ, लेखेको छ यहाँ, जबसम्म आजको दिन भन्ने कुरा छ, तबसम्म एउटाले अर्कालाई अर्ति देऊ र पापको छलछामले तिमीहरू कसैको हृदय कठोर नहोस्। हामी विश्वासीहरू पालको छलछामबाट होसियार हुन आवश्यक छ। हामी वास्तवमा त्यस्तो स्थानमा आउन सक्छौ जहाँ हामी महसुस गर्दछौ कि हाम्रा जीवन परमेश्वरको निम्ति सन्तोषजनक छन्। यद्यपि हामीले उजाड स्थान जीवनको अगुवाई गरिरहे तापनि, उदाहरणको लागि कुनै विश्वासी बेइमानदार हुन सक्छ, तापनि अझै भन्न सक्छन् कि उसको विवेकले उसलाई निन्दा गर्दैन, दोष दिँदैन। तब उसले आफ्नो विवेकको दोष दिनुपर्छ, निन्दा गर्नुपर्छ, किनभने त्यो पापमा निरन्तर डुबिरहेकोले गर्दा कठोर भएको छ। म केही त्यस्ता मानिस सेविकाईमा जान्दछु जो पूर्ण रूपमा बेइमानदार छन् र तिनीहरू झुट्टा भएका पाइएका छन्। तैपनि तिनीहरू घुँडा टेकेर अति नै महान आत्मिक प्रार्थना गरेको सुनेको छु, जस्तो कि मैले कहिले पनि सुनेको छैन। आज तिनीहरूका विवेकले तिनीहरूलाई निन्दा गर्दैन, निश्चय नै यसले तिनीहरूलाई निन्दा गर्दैन वा दोष लगाउँदैन, किनभने त्यो विवेक कठोर भएको छ। तिनीहरू आफ्ना जीवनहरूमा पापलाई अनुमति दिइरहेका छन्। यो हिब्रूको लेखक पछाडि इसरायलका उजाड स्थान अनुभवतिर फर्किजान्छन् र यसको पहिलो शताब्दीका हिब्रू वा यहुदी विश्वासीहरूको निम्ति लागू गर्दछन्। यो पवित्र आत्माले नै यी सत्यताहरूको हाम्रो आफ्नै हृदयहरूमा लागू गर्नुहुन्छ। भनिएको छ, जबसम्म आजको दिन भन्ने कुरा छ, तबसम्म एउटाले अर्कोलाई अर्ति देऊ र पापको छलछामले तिमीहरू कसैको हृदय कठोर नहोस्। अनि 14 पदमा लेखिएको छ, यदि हामीले हाम्रा शुरूको भरोसालाई अन्त्य समय दृढता साथ थामी राख्यौं भने हामी ख्रीष्टका सहभागी भएका छौं, हामी ख्रीष्टका भागीदारहरू भएका छौं। मित्र, यो कुराको खालि सोच्नुहोस् त, हामी ख्रीष्टमा छौं, उहाँ हाम्रो हुनुहुन्छ। अनि दोस्रो खण्डमा लेखिएको छ, यदि हामीले हाम्रो भरोसाको शुरूलाई अन्तसम्म बलियो गरी पक्रिराख्यौं भने। श्रोता, यो उही तर्क हो जुन लेखकले पछमा प्रयोग गरे। हामी सिद्ध गर्दछौ कि हामी ख्रीष्टका घरमा वा घरका परिवार वा सदस्यहरू हौं र हामी उहाँका हौं। यदि हामीले हाम्रो भरोसाको शुरूलाई अन्तसम्म बलियो गरी पक्रिराख्यौं भने, अहिले यो खण्डमा खास जोड़ विश्राममाथि हो जुन हाम्रा हुन् यदि हामीले ख्रीष्ट विश्वास वा भरोसा गर्छौं भने। शास्त्रले पाँच प्रकारको विश्रामको बताउँदछ। पहिलो सृष्टिको विश्राम, दोस्रो कनानमा प्रवेश, तेस्रो उद्धारको विश्राम, चौथो समर्पणको विश्राम र पाँचौ स्वर्गीय। यहाँ लेखक परमेश्वरमा पूर्ण रूपमा विश्वास भरोसा गर्ने कुराको विश्रामको बारेमा बोलिरहेका छन्। केवल उद्धारको लागि मात्र होइन, तर दैनिक जीवन यापनको लागि विश्राम। अनि 15 पदमा यस प्रकार लेखिएको छ, धर्मशास्त्रले भन्दछ, आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने विद्रोहका दिनमा जस्तै गरी आफ्नो हृदय कठोर नपार। यो उद्धृत कथनले भजन 95 बाटको उद्धृतको अन्त गर्दछ, जुन हामीले पहिले नै 7 र 8 देखिसकेका छौं। अनि यो स्पष्ट छ कि उसले पाठकलाई यो याद दिलाउँछन् कि यी सत्यताहरू हिजोको लागि मात्र होइन तर आज हाम्रो लागि पनि हो। यदि तपाईँ मलाई सोध्नुभए, प्रचारक, तपाईँको जीवनमा सबभन्दा ठूलो पाप के हो, कुन चाहिँ त्यस्तो कुरा हो जुनले तपाईँलाई सबभन्दा धेरै पछाडि खिच्यो तान्यो, म यस कुराको अंगीकार गर्दछु, त्यो हो अविश्वास। जब म पछाडितिर फर्केर मेरा यी पूरा सालका सेविकाईलाई हेर्दछु, म महसुस गर्दछु कि मैले त्यति धेरै परमेश्वरलाई विश्वास गरिन जति मैले विश्वास गर्नुपर्ने थियो। अनि आज म सबभन्दा धेरै त्यही कुराको चाहन्छु, अनि त्यो परमेश्वरको विश्वास गर्नु। म आफ्नो जीवन पूर्ण रूपमा उहाँ कहाँ समर्पण गर्न चाहन्छु र हरेक कुरा उहाँ कहाँ सुम्पन चाहन्छु र सुम्पिरहेको छु र आफैलाई निर्धक्क पाउँदछु। मित्र, यो नै विश्रामको हिब्रूको लेखक कुरा गरिरहेका छन्, अर्थात परमेश्वरमा पूर्ण रूपमा विश्वास र भरोसा गर्ने कामको विश्राम। केवल उद्धारको लागि मात्र होइन तर हरेक दिन दैनिक जीवन यापनको लागि र मसीह जीवनको जिउन हामीलाई आवश्यक सहायता, बुद्धि र सामर्थ्यको लागि विश्राम हो। इसरायलका मानिस उजाड स्थानमा चारैतिर बाटो बिराएर भौतारिरहे, किनभने तिनीहरूसँग प्रतिज्ञाको मुलुकमा प्रवेश गर्ने कुनै विश्वास थिएन। हामीले पहिले नै देखिसकेका छौं कि कनानले स्वर्गीयको प्रतिनिधित्व गर्दैन, यसले आत्मिक आशिष र विजयको स्थानको प्रतिनिधित्व गर्दछ। प्रेरित पाउल, म विश्वास गर्दछु कि आफ्नै अनुभवको बताइरहेका छन्, जब उसले यसरी रोमी 7:24 चित्कार छोडे, हाय म कति अभागी मानिस, कसले मलाई यस मृत्युको शरीरबाट छुटकारा देला। त्यो उद्धार नपाएको व्यक्तिको चित्कार होइन, यो उद्धार पाएको व्यक्तिको चित्कार हो जो हार खाएको पराजित मसीहा विश्वासी हो, जसले ख्रिष्टमा कुनै सन्तोष वा सन्तुष्टताको पाउँदैन किनभने उनी विश्वास वा भरोसा गरिरहेका छैनन्। समस्या विश्वासको कमी थियो। अनि 16 यस प्रकार लेखिएको छ, सुन्नेहरू को थिए जसले सुनेर पनि विद्रोह गरे, के सब तिमीहरू नै होइनौ र जो मूसाको नेतृत्वमा मिश्र देशबाट निस्किआएका थिए। मतलब परमेश्वर तिनीहरूसँग अति नै धेरै बेखुसी हुनुभयो किनभने तिनीहरूले सुनेथे तर विश्वास गरेनन्। तिनीहरू मिश्रबाट आउने काफी परमेश्वरमा विश्वास थियो, पर्याप्त परमेश्वरमा विश्वास भरोसा थियो, तर प्रतिज्ञाको मुलुकमा प्रवेश गर्ने परमेश्वरमा काफी पर्याप्त विश्वास वा भरोसा थिएन तिनीहरूसँग। अनि 17 लेखिएको छ, कोसँग उहाँ 40 क्रोधित हुनुभयो, के ती पाप गर्नेहरूसँग होइन जुनहरू उजाड स्थानमा मरेर गएका थिए। हजुर, तिनीहरूको कुन त्यो पाप थियो जुनले परमेश्वरलाई अति नै धेरै दुखित गर्यो? त्यो अविश्वास थियो। हामी थाहा गर्दैनौ र मलाई निश्चय छ कि तिनीहरूले पनि त्यसको थाहा गरेनन् कि परमेश्वरको वचनको सन्देह गर्ने कुरा अति नै गम्भीर पाप हो। यो एक सबभन्दा खराब पाप हो किनभने यसले अरू पापहरूतिर डोर्याउँदछ। उजाड स्थानमा यी इसरायलीहरूको लागि त्यसले सुनको बाछाको मूर्तिको पूजातिर डोर्यायो, त्यसले व्यभिचारतिर डोर्यायो, अनि यसले परमेश्वरका पूर्ण इन्कार र अस्वीकारतिर डोर्यायो। जब तिनीहरूले आफ्ना पीठहरू उहाँलाई देखाए, अरू त के, तिनीहरू मिश्रमा फर्किजान पनि इच्छा गरे। तिनीहरूले निर्णय गरे कि मिश्रमा दासत्व प्रतिज्ञाको मुलुकमा विश्वासद्वारा हिँड्ने काम भन्दा उत्तम छ। अभाग्यवश त्यहाँ धेरै मसीहा विश्वासीहरू छन् जो अझै संसारको पछि छन्। तिनीहरू जान्दैनन् कि ख्रिष्टलाई वास्तवमा विश्वास गर्न र उहाँमा पूर्ण विश्वासमा हिँड्नुको मतलब के हो। अहिले यो प्रश्नको ध्यान दिनुहोस्, कोसँग उहाँ 40 दुखित हुनुभयो? उहाँ त्यो समूह, त्यो पीढ़ीसँग दुखित हुनुभयो जो मिश्रबाट निस्किआएथे। तिनीहरूले पाप गरे र तिनीहरूका लाश उजाड स्थानमा पड़िरह्यो, पसिरह्यो। त्यस समूह वा पीढ़ीबाट खालि 2 मानिससँग मात्र परमेश्वरमा विश्वास गर्ने, भरोसा गर्ने विश्वास थियो। तिनीहरू यहोशू र कालेब थिए। तिनीहरू मात्र 2 थिए जो प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न पाए। अरू त के, मोसा पनि प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न पाएनन्। यद्यपि उसको समस्या त्यति धेरै विश्वासको कमी अभाव थिएन, तर त्यो वास्तवमा त्यो अनज्ञाकारिता थियो जब उसले चट्टानलाई क्रोधमा प्रहार गरे, जबकि परमेश्वरको आज्ञा अनुसार त्यस पत्थर वा चट्टानलाई आज्ञा मात्र गर्नुपर्ने थियो। 18 पदमा लेखिएको छ, आज्ञा नमान्नेहरू नै उहाँको विश्राममा कहिले पस्न पाउने छैनन् भनी उहाँले शपथ खानु भएको होइन र यिनीहरू मेरो विश्राममा प्रवेश गर्ने छैनन् भनी उहाँले शपथ खानुभयो। हजुर, यहाँ उल्लेखित विश्राम कनानको विश्राम हो। स्वर्गीयको बारेमा लेखक कुरा गरिरहेका छैनन्। तिनीहरूका अविश्वासको कारण तिनीहरूले कनानमा हिँड्ने वा चल्ने बारेमा, त्यसको फलहरूको भोग गर्ने बारेमा, परमेश्वरमा खाली विश्वास र भरोसा गर्ने काममा सन्तुष्ट पाउने बारेमा केही पनि जान्दैनथे। परमेश्वरले भन्नुभयो तिनीहरू उहाँका विश्राममा प्रवेश गर्ने छैन, अनि उसले त्यसमा अर्थात परमेश्वरले त्यसमा शपथ खानुभयो। मलाई विश्वास गर्नुहोस्, परमेश्वरले त्यस्तो शपथ खान आवश्यक थिएन, तर जब उहाँले यो गर्नुहुन्छ तपाईँलाई थाहा छ उहाँको वास्तवमा यही नै तात्पर्य हो कि कति धेरै त्यहाँ गम्भीरताको कुरा छ। फेरि कसको बारेमा उहाँ कुरा गरिरहनु भएको छ? विश्वास नगर्नेहरूको बारेमा। सुनको बाछाको मूर्तिको तिनीहरूको पूजा र तिनीहरूका व्याविचार ती पापहरू थिएन जुनले तिनीहरूलाई परमेश्वरको आशिषबाट अलग राख्यो। त्यो वास्तवमा अविश्वासको पाप थियो। श्रोता, अविश्वासले खालि हामीलाई हाम्रा आशिषहरू मात्र लुट्दैन तर यसले अन्य पापहरूतिर पनि हामीलाई डोर्याउँछ। केही दिन पहिले एकजना मानिसले मलाई भन्यो, म मसीहा विश्वासी हुँ र मैले यो मूर्ख काम गरे। हजुर, तिनले गरेको कुरा वास्तवमा बेइमानदारी थियो, तर खास विषय यो हो कि तिनी आफ्नो बेइमानको बारेमा गम्भीर रूपमा चिन्तित थिए, फिक्रीमा थिए। त्यसको जडको उपेक्षा वा व्यवस्था तर तिनले गरिरहेका थिए। उसले परमेश्वरमा विश्वास गरेका थिएन, त्यसले उसलाई त्यति धेरै शान्तिभङ्ग गरेन, डिस्टर्ब गरेन। अनि 19 पदमा लेखिएको छ, यसैले हामी देख्दछौ अविश्वासको कारणले नै तिनीहरू पस्न सकेनन्। म तपाईंलाई सुझाव दिन्छु कि यो पदलाई आफ्नो बाइबलमा रेखाङ्कित गर्नुहोस्। अविश्वासले नै तपाईँ र मलाई धेरै आशिषहरू तपाईँ र मेरो जीवनबाट लुटिरहेको छ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
हामी खोज्छौँ मानी